के तपाईँहरूले कहिले यसरी विचार गर्नुभएको छ कि झुटो शिक्षकहरू र यसका शिक्षाहरूले संक्रमित यस संसारमा एक क्रिस्चियन कसरी आफ्नो विश्वासमा स्थिर रहन्छ? सायद तपाईँसँग यसको जवाब छैन होला, तर युहुदासँग छ भने छ। त्यसैले आउनुहोस् हामी युहुदाको पत्रबाट यसको जवाफलाई हेर्नेछौँ।
यदि तपाईँहरूसँग बाइबल छ भने कृपया मसँगै युहुदाको पत्रलाई खोल्नुहोस्। युहुदा बाइबलको अन्तिम पुस्तक, प्रकाशको पुस्तकभन्दा अगाडि छ। सायद तपाईँले यसलाई पछाडिबाट खोज्न सुरु गर्नुभयो भने चाँडै पाउनुहुनेछ। हामीले युहुदाको पत्रबाट गएको दुई हप्तादेखि वचन सुनिरहेका छौँ र आज हामी 17 पददेखि 23 पदसम्म हेर्नेछौँ। यदि तपाईँहरूले यो खण्ड पाइसक्नुभयो भने आफ्नो दायाँ बायाँ भएका मित्रहरूलाई पनि यो खण्ड खोज्न सहायता गर्नुहोला। जसै म यस खण्डलाई पाठ गर्छु, कृपया आफ्नो बाइबलमा हेर्नुहोला। युहुदाको पत्र 17 पददेखि 23 पदसम्म। तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्झ। तिनीहरूले भनेका थिए, आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्। फुट ल्याउनेहरू संसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्। तर प्रिय हो, तिमीहरू चाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ हुँदै जाओ र पवित्र आत्मामा प्रार्थना गर। आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। दोधारमा उनीहरूलाई दया देखाओ, अरूलाई आगोबाट तानी निकालेर बचाओ। कसै कसैलाई दया देखाउँदा होसियार गर। पापमय स्वभावद्वारा अपवित्र भएका वस्त्र समेत घृणा गर। हाम्रो वचनको मुख्य बुदा, मुख्य विचार, एक क्रिस्चियन कसरी विश्वासमा स्थिर रहन्छ? एक क्रिस्चियन कसरी विश्वासमा स्थिर रहन्छ? हाउ डज अ क्रिस्चियन पर्सिभर इन फेथ? वास्तवमा तपाईँ त्यो कसरी गर्नुहुन्छ? हामी यस खण्डबाट युहुदाका तिनवटा जवाफहरूलाई हेर्नेछौँ, जुन वचनका तीन बुदाहरू हुनेछन्। पहिलो बुदा, प्रेरितहरूले भनेका वचन सम्झना गरेर, पद 17 देखि 19। प्रेरितहरूले भनेका वचन सम्झना गरेर। बुदा नम्बर दुई, आफैलाई परमेश्वरको प्रेममा राखेर, पद 20 देखि 21। आफैलाई परमेश्वरको प्रेममा राखेर। र बुदा नम्बर तिन, अरूलाई दया देखाएर, पद 22 देखि 23। अरूलाई दया देखाएर। हाम्रो वचनको पहिलो बुदा, प्रेरितहरूले भनेको वचन सम्झना गरेर, बाई रिमेम्बरिङ द वर्ड्स स्पोकन बाई द अपोस्टल्स। तर प्रिय हो भनेर 17 पद सुरु हुन्छ। तर शब्द जहिले पनि बिचमा आउँछ र यसले अगाडिको कुरासँग पछाडि आउने कुरालाई तुलना गर्छ। योभन्दा अघि यहुदाले ईश्वरहीन मानिसहरू अर्थात् झुटो शिक्षकहरू र तिनीहरूले के गर्छन् भन्ने कुराको बारेमा बताइरहेका थिए। तर अब यहुदा आफ्ना पाठकहरूलाई उनीहरू को हुन् र उनीहरूले के गर्नुपर्छ भनेर सम्झाउँछन्। यहुदा सम्झाउँछन् कि तिनीहरू प्रियहरू हुन्। यसो हेर्दा यो सम्बोधन गर्ने एउटा तरिका जस्तो देखिन्छ र यो हो पनि। तर यहुदाले उनलाई तिनीहरू मनपर्ने भएकोले प्रिय शब्दलाई यहाँ प्रयोग गरेका होइनन्। यहुदाले आफ्नो पाठकहरूलाई परमेश्वरमा प्रिय अर्थात् परमेश्वरद्वारा प्रेम गरेकाहरू भनेर सम्झाउँदैछन्। के तपाईँ यहुदाले गरेको तुलनालाई यहाँ देख्दै हुनुहुन्छ? ईश्वरहीन पापी मानिसहरू जोहरू परमेश्वरको न्यायमा छन् र प्रियहरू जोहरू परमेश्वरद्वारा प्रेम गरिएका छन्। आफ्ना पाठकहरूलाई उनीहरू को हुन् भनेर सम्झाएपछि अब उनीहरूले के गर्नुपर्छ भनेर यहुदा सम्झाउँछन्। यहुदाले यहाँ आफ्ना पाठकहरूलाई प्रेरितहरूले भनेको कुरा सम्झन भन्दैछन्। यदि यहुदाले विश्वासीहरूलाई सम्झन आग्रह गर्दैछन् भने यसको अर्थ यही हुन्छ कि एकपटक जान्नु पर्याप्त नहुने रहेछ, तपाईँले यसलाई जानिरहनु आवश्यक रहेछ। यसको लागि तपाईँले आफैलाई बारम्बार सम्झाउनु आवश्यक पर्ने रहेछ। तिनीहरूले त्यो कुरा सम्झना गर्नुपर्ने थियो जुन उनीहरूलाई पहिले नै थाहा थियो। सम्झनुपर्ने कुरा के थियो भनेर हेर्न अघि यी प्रेरितहरू को थिए भनेर हामी हेर्नेछौँ। यी प्रेरितहरू को हुन्? किन हामीले यी प्रेरितहरूको कुरा सुन्ने? बाइबलमा हामी 13 प्रेरितहरू पाउँछौँ जसमा पावलले आफैलाई अन्तिम प्रेरित भनेर चिनाउँछन्। हाम्रो प्रभु येशु ख्रीष्टका प्रेरितहरू भनेर यहुदाले लेखिरहँदा उनी आफैलाई त्यो समूहबाट अलग राख्छन्। ऊ प्रेरितहरूमध्येको होइन भने उनी स्वीकार गर्छन्, जो आफै येशुका भाइ थिए, जसले यहुदाको पत्र लेखे जुन बाइबलमा समावेश छ। यहुदाले कहिले पनि यसरी फुर्ती लाएनन्, मलाई चिनेको छस्, म को हो, म येशुको भाइ हो। तर हिजो आज बजारमा आफैलाई प्रेरित घोषणा गर्नेहरू प्रशस्तै पाइन्छन्। च्याउसरी उम्रेका यी भुइँफुटुवाहरू हाम्रो प्रभु येशू ख्रीष्टका प्रेरितहरू होइनन्। भुइँफुटुवा भनेको आफैले आफैलाई बनाएको, आफै उत्पत्ति भएको। याद गर्नुहोस्, तिनीहरू पनि प्रेरित नै हुन्, तर फरक यति हो कि तिनीहरू हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरू होइनन्। तिनीहरू झुठो शिक्षकहरू हुन्, तिनीहरू दियाबलसका अर्थात् शैतानका हुन्। त्यसो भए हाम्रो प्रभु येशू ख्रीष्टको प्रेरितहरू चाहिँ को हुन् त? ती प्रेरितहरू हामी मत्ती, मर्कुस, लुका र युहन्नाले लेखेका सुसमाचारका पुस्तकहरूमा पाउँछौँ। ती प्रेरितहरू येशू ख्रीष्ट आफैले प्रेरितहरूको रूपमा छनौट गर्नुभएको उहाँको चेलाहरू हुन्, जसले उहाँबाट शिक्षा पाए, उहाँसँग समय बिताए, उहाँको पृथ्वीको सेवकाई देखे, जोहरू यहोन्नाको बप्तिस्मादेखि लिएर येशू स्वर्ग उठाइ लगिनु भएसम्मको साक्षी थिए, जसमा यहुदा इस्करियोती नष्ट भयो र मत्तियासले त्यसको ठाउँ लियो। यी बाइबलका प्रेरितहरू हुन् जोहरू आज हामीहरूसँग छैनन् र यसमा कुनै विवाद छैन। अब जो कोहीले आफूलाई प्रेरित हुँ भनी घोषणा गर्छ तिनीहरूले आफूलाई झुटो साबित गर्छ। पक्कै पनि ख्रीष्टका प्रेरितहरूले धेरै कुराहरू भनेको छन्, तर यहुदा यहाँ कुन कुरा आफ्ना पाठकहरूले सम्झेको जान्छन्? तिनीहरूले भनेका थिए कि आखिरी समयमा आफ्नै भक्ति नासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्। पद 18 नयाँ करारमा हामी आखिरी समय वा अन्तको समय भन्ने वाक्यांशलाई धेरै पटक दोहोरिएको पाउँछौँ। अनि तपाईँले यो आखिरी समय वा अन्तको समय चाहिँ कहिले हो त भनेर सोच्नु पनि भएको होला। प्रियहरू, अन्तको समयले येशु ख्रीष्टको पहिलो आगमनदेखि दोस्रो आगमन बिचको समयलाई जनाउँछ। त्यसको अर्थ हामी अहिले अन्तको समयमा जिइरहेका छौँ। यदि हामी आखिरी समयमा छौँ भने हाम्रो प्रभु येशू ख्रीष्टका प्रेरितले पहिले नै भनेका गिल्ला गर्नेहरू पनि आइसकेका छन्, र यी गिल्ला गर्नेहरू चर्च बाहिर होइन तर चर्चभित्रै छन्। त्यसैले त यहाँ खतरा छ। यिनीहरूलाई कसरी हामी पहिचान गर्न सक्छौँ? तिनीहरूले के कुराको गिल्ला गर्छन्? तिनीहरूले परमेश्वरको व्यवस्थाको ठट्टा उडाउँदै यसरी भन्छन्, परमेश्वरलाई थाहा छ हामी सिद्ध छैनौँ, हामीले उहाँको आज्ञा नमान्दा पनि उहाँले खासै वास्ता राख्नुहुन्न, किनकि उहाँ प्रेम हुनुहुन्छ, येशूले हाम्रो सट्टामा दण्ड भोग्नुभयो र अब हामी जसरी जे पनि हुन्छ, किनकि अब फेरि उहाँले दण्ड दिनुहुन्न भन्दै उनीहरू भन्छन्। न्याय गर्ने त ओल्ड फ्यासन परमेश्वर हो, उहाँ समयसँगै बदलिसक्नुभयो र अब उहाँले अनुग्रह गर्नुहुन्छ। परमेश्वरको व्यवस्था तिनीहरूको लागि खेलाकाँची हो र परमेश्वरको न्याय तिनीहरूको लागि अस्तित्वमा नै छैन। कतै मैले तपाईँको जीवनलाई त वर्णन गरिनँ। यी मानिसहरूको बारेमा पावलले तिमोथीलाई 2 तिमोथी 3:1-9 यसरी बताउँछन्, तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुसी पार्न नसकिने, अरूको बतवाई गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने, भक्तिको बेसाई लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग बस्छ, किनभने तिनीहरूमध्ये कोही कोही घर घर पछि पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्नो अधीनमा पार्छन्, जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन् तर सत्यको ज्ञानमा कहिले आउन सक्दैनन्। यान्नेस र याम्ब्रेसले मोसाको विरुद्ध गरे जस्तै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन् तर तिनीहरू अझ धेरै टिक्न सक्ने छैनन् किनकि ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबै कहाँ प्रकट हुनेछ। यी गिल्ला गर्नेहरू हुन् जोहरू चर्चभित्र छिरिसकेका छन् तर तिनीहरू टिक्दैनन्। यी मानिसहरू किन यस्ता हुन्छन् भनेर तपाईँलाई लाग्न सक्छ अथवा केले यी मानिसहरूलाई यस्तो बनाउँछ। तिनीहरूको आफ्नै भक्ति वासना पछि लागेर यी मानिसहरू यस्ता हुन्छन्। किन तिनीहरू त्यसो गर्छन्? किनकि तिनीहरूले गर्न सक्ने भनेकै त्यही नै हो। किनकि तिनीहरूको जीवनमा पवित्रताको लागि कुनै ठाउँ छैन। किनकि तिनीहरूको हृदय परिवर्तन भएको छैन। तिनीहरू नयाँ गरी नजन्मेका हुन्। अब तिनीहरूले गर्न सक्ने र गर्ने भनेकै तिनीहरूको आफ्नै भक्तिहीन वासनाको पछि लाग्नु हो। फुट ल्याउनेहरू संसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्। यिनीहरूले कसरी र कहाँ फुट ल्याउँछन् त? याद गर्नुहोस्, यिनीहरू गुप्त रूपले चर्चभित्र छिरिसकेका छन्। हामीले योभन्दा अगाडिको वचनमा हेर्दै थियौँ र अब चर्चमा फुट ल्याउँछन् यिनीहरूले कसरी? यिनीहरूले आफैलाई सत्यता भन्दा र जसले सत्यता सिकाउँछन् तिनीहरूभन्दा आफैलाई माथि राख्छन्। सत्यतालाई अस्वीकार गर्ने मात्र होइन, यिनीहरू सत्यतालाई आफ्नो तरिकाले व्याख्या गर्छन् र बङ्ग्याउँछन्। यिनीहरूले सत्यतालाई झुटमा परिवर्तन गर्छन्। फेरि पनि यिनीहरूले किन त्यसो गर्छन्? किनकि सत्यतासँग यिनीहरूको केही लिनु दिनु छैन। परमेश्वरको कुराहरू, पवित्र कुराहरू, स्वर्गको कुराहरूप्रति यिनीहरूलाई केही चासो छैन किनकि यिनीहरू सांसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू। सांसारिक मानिसहरू स्वर्गीय मानिसहरू होइनन्। पवित्र आत्मा नभएका मानिसहरू दुष्ट आत्मा भएकाहरू हुन्। यसले यही देखाउँछ कि यी मानिसहरू पद चारले भनेअनुसार अघिबाटै दण्डका भागीदार ठहरिएकाहरू हुन्। यी मानिसहरू आत्माबाट नजन्मेकाहरू हुन्। यिनीहरू आत्मिक रूपले मरेकाहरू हुन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन् जसले परमेश्वरलाई चिनेको भान त पार्छन् तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारीहरू हुन्छन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन् र कुनै पनि असल कामको निम्ति यी मानिसहरू योग्यका हुँदैनन्। यस्ता मानिसहरूको न्याय परमेश्वरले गर्नुहुन्छ। अब यी कुराहरू हामीले सम्झनु किन महत्त्वपूर्ण छ? किन हामीले ख्रिस्टका प्रेरितहरूले जे सिकाए त्यो सम्झना गर्नुपर्छ? सम्झना गर्ने कुरा किन महत्त्वपूर्ण छ? किनकि हामी चाँडै बिर्सन्छौँ। समयसँगै हाम्रो सम्झिने शक्ति छिड भएर जान्छ र यो कमजोर हुँदै जान्छ र हामीले सुरुमा सिकेका सत्यताहरू बिस्तारै पुराना अनि धमिलो हुँदै जान्छ। यदि हामीले सम्झना राख्नबाट चुक्यौँ भने के हुन्छ? एकजना प्रभुको जनले विश्वासबाट पछि हट्ने प्रक्रियालाई यसरी व्याख्या गर्नुहुन्छ। मानौ एक व्यक्तिले महिनामा आधा केजी तौल बढायो भने महिनाको अन्त्यमा अरूले थाहा पाउँदैन, आधा केजी मात्रै हो। वर्षको अन्त्यमा पनि खासै नोटिस नहोला तर त्यही प्रक्रिया 10 वर्षसम्म जारी रह्यो भने 10 वर्षमा 60 केजी तौल थपिनेछ। त्यो व्यक्ति सजिलै छुट्याउन गाह्रो हुने अवस्था अलिकति मोटाएको जस्तो हो किबाट मोटाएर चिन्नै नसक्ने अवस्थाको हुन्छ। यसरी हामी अलिअलि गर्दै लामो समयको अन्तरालमा विश्वासबाट पछि हट्छौँ। यो एकै रातमा हुँदैन। मेरो प्रियहरू, तपाईँहरू कुन सत्यताहरू सम्झना गर्नबाट चुकिरहनु भएको छ? सुसमाचारको सत्यतालाई, प्रार्थनाको आवश्यकतालाई, व्यक्तिगत वचन अध्ययनलाई, चर्च जीवनलाई वा चेलापनलाई? के तपाईँ नियमित रूपमा आफैलाई सुसमाचार सम्झाउनुहुन्छ? मार्टिन लुथरले यसरी भनेका छन्, हामीले हरेक दिन सुसमाचार सुन्न आवश्यक छ किनभने हामी यसलाई हरेक दिन बिर्सन्छौँ। के तपाईँले आफैलाई हरेक दिन सुसमाचार सम्झाइरहनु भएको छ? अब आखिरी समय र यो समयमा देखा पर्ने मानिसहरूको बारेमा बताएसँगै यहुदाले ती विश्वासीहरूले के गर्नुपर्छ भनेर निर्देशन दिन्छन्। यहुदा फेरि पनि एकपटक आफ्ना पाठकहरूलाई पद 20 प्रिय हो भनी सम्बोधन गर्छन्। त्यसपछि तर तिमीहरूले चाहिँ आफैलाई परमेश्वरको प्रेममा राख भनी आज्ञा गर्छन्। हाम्रो वचनको दोस्रो बुदा, आफैलाई परमेश्वरको प्रेममा राख। 20-21 पदमा हामी 4 आज्ञाहरू पाउँछौँ। ती आज्ञाहरू अति पवित्र विश्वासमा दृढ हुँदै जाओ, पवित्र आत्मामा प्रार्थना गर, आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति प्रभु येशूको कृपाको प्रतीक्षा गर। तर यीमध्ये मुख्य आज्ञा चाहिँ आफैलाई परमेश्वरको प्रेममा राख भन्ने हो। पहिलो आज्ञा, अति पवित्र विश्वासमा दृढ हुँदै जाओ। अङ्ग्रेजी बाइबलमा दृढ हुने कुरालाई निर्माण हुँदै जाने, वृद्धि हुँदै जाने भनेर अनुवाद गरिएको छ, र दृढ शब्दले बलियो अथवा दह्रो हुँदै जाने कुरालाई जनाउँछ। जसरी एउटा बच्चा जन्मेपछि वृद्धि हुन्छ र दुधले बच्चालाई वृद्धि हुन मद्दत गर्छ, त्यसै गरी नयाँ जन्मेको मानिस विश्वासमा वृद्धि हुने कुरा पनि छनौटको विषय होइन। विश्वासमा दृढ रहने वा बलियो हुने वा निर्माण हुने सबैभन्दा उत्तम तरिका भनेको परमेश्वरको वचन सुनेर हो। त्यसैले त आफ्ना मानिसहरूलाई परमेश्वरको वचन खुवाउनलाई येशूले चर्चलाई प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, चर्चका पास्टरहरू र शिक्षकहरू दिनुभएको छ, ताकि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको कामको निम्ति सन्तहरू सुसज्जित हुन्। पत्रुस भन्नुहुन्छ कि आत्मिक वृद्धिको निम्ति विश्वासीहरूले नयाँ जन्मेको बालकले दुधको चाह गरे जस्तै वचनको चाह गर्नुपर्छ। के तपाईँले आफैलाई परमेश्वरको वचन नियमित रूपमा खुवाइरहनु भएको छ? के तपाईँ नियमित रूपमा बाइबल अध्ययन गर्नुहुन्छ? के तपाईँको बाइबल पढाए तपाईँको फोन चलाएभन्दा धेरै छ? तपाईँले आफैलाई परमेश्वरको वचन खुवाइरहनु भएको छ कि इन्टरनेटले जे पस्किदिन्छ त्यही? याद गर्नुहोस्, तपाईँको विश्वासको वृद्धि तपाईँले आफैलाई कसरी र कति मात्रामा परमेश्वरको वचन खुवाउँदै हुनुहुन्छ त्यसले निर्धारण गर्छ। दोस्रो आज्ञा, पवित्र आत्मामा प्रार्थना गर। पवित्र आत्मामा प्रार्थना गर्नु भनेको अन्य भाषामा बोल्नु भन्ने होइन, तर आत्माको इच्छा अनुसार उहाँको चाहना, निर्देशन र आदेशसँग मेल खाने प्रार्थना गर्नु हो। पवित्र आत्माको सहायता बिना प्रार्थना गर्न तपाईँ सक्नुहुन्न, किनकि तपाईँ पवित्र आत्माको सामर्थ्यले प्रार्थना गर्नुहुन्छ। पवित्र आत्मा बिना कसैले येशूलाई प्रभु भनेर स्वीकार गर्न सक्दैन। के तपाईँ नियमित रूपमा प्रार्थना गर्नुहुन्छ? खाना खानु अघि, राति सुत्नु अघि र बिहान उठेपछि गर्ने रेडिमेड प्रार्थना बाहेक तपाईँले प्रार्थना गरेको अन्तिम पटक कहिले थियो? बेला बेलामा हाम्रो चर्चको म्यासेन्जर र वाट्सएपको ग्रुपमा प्रार्थनाका अनुरोधहरू आउँछन्। के तपाईँ त्यो म्यासेज देख्ने बित्तिकै प्रार्थना गर्नुहुन्छ? कतै तपाईँ हुन्छ भनेर सबैभन्दा छिटो रिप्लाई गर्ने र प्रार्थना नगर्नेमा त पर्नुहुन्न। नयाँ सदस्यता निर्देशिका फेरि पनि आइसकेको छ र मलाई लाग्छ हामी सबैलाई त्यो उपलब्ध गराइएको छ। तर सदस्यता निर्देशिका खोलेर तपाईँले अन्तिमचोटि अरू सदस्यहरूको निम्ति प्रार्थना गर्नुभएको कहिले थियो? आज बिहान, हिजो, गएको हप्ता, गएको महिना, गएको वर्ष, कि कहिले पनि थिएन? प्रियहरू, हामी सबै प्रार्थना गर्न सङ्घर्ष गर्छौँ। प्रार्थना स्वचालित रूपमा अटोमेटिक आफै हुने कार्य होइन, यसको निम्ति हामीले आफैलाई अनुशासनमा राख्नै पर्ने हुन्छ। जसरी हामी आफूलाई मनपर्ने कुराहरू प्राथमिकतामा राख्छौँ र त्यसको निम्ति समय छुट्याउँछौँ, प्रार्थनाको लागि पनि हामीले त्यसै गर्नुपर्ने हुन्छ। सायद प्रार्थना सम्बन्धी विश्वासीय पुस्तकहरू हामीले पढ्नुपर्ने हुन्छ। जसरी हुन्छ हामीले प्रार्थना गर्नुपर्ने हुन्छ, तपाईँले प्रार्थना गर्नुपर्ने हुन्छ, हामीसँग छनौट छैन। प्रियहरू, हाम्रो प्रार्थनाको जीवनले अर्थ राख्छ। प्रार्थनाले परमेश्वरमाथिको हाम्रो भरोसालाई जनाउँछ। जब जब मेरो छोरो ग्रे बिरामी हुन्छ र खेल्ने क्रममा उसलाई चोट लाग्छ, दुखाइले गर्दा उ रुन थाल्छ र सहायताको निम्ति म कहाँ वा उसको आमा कहाँ जान्छ, हामी उसको निम्ति प्रार्थना गरिदिन्छौँ। यसरी हामी उसलाई उसले भरोसा गरेको आमा बुबाबाट उसको आमा बुबाले भरोसा गरेको परमेश्वरमा भरोसा गर्न सिकाउँछौँ। हिजो आज उसले पनि हाम्रो निम्ति प्रार्थना गरिदिन्छ, साथै अरू बिमार छन् भनेर सुन्यो भने पनि उसले प्रार्थना गरिदिन्छ। अनि तपाईँ नि, के तपाईँ प्रार्थना गर्नुहुन्छ? के तपाईँले आफ्नो छोराछोरीलाई प्रार्थना गर्न सिकाइरहनु भएको छ? तेस्रो आज्ञा, आफैलाई परमेश्वरको प्रेममा राख। यदि परमेश्वरको प्रेम हामीमा नहुने हो भने हामीले आफैलाई परमेश्वरको प्रेममा राख्न सक्ने थिएनौँ, यो सम्भव हुने थिएन। आफैलाई परमेश्वरको प्रेममा राख्नको निम्ति हामी परमेश्वरद्वारा प्रेम गरिएको हुनुपर्छ। व्यावहारिक रूपमा हामी परमेश्वरको आज्ञाहरू पालन गरेर परमेश्वरको प्रेममा आफैलाई राख्छौँ। यौना 15:9-10 हामी येशूले आफ्ना चेलाहरूलाई यसो भनेको पाउँछौँ, पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहो, यदि मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। स्वाभाविक रूपमा अब उठ्ने प्रश्न भनेको उहाँको आज्ञा चाहिँ के हो। युना 15:12-13 यसो भन्नुहुन्छ, मेरो आज्ञा यही हो कि तिमी कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। प्रेम गर्ने कुरा पक्कै पनि म तिमीलाई प्रेम गर्छु अथवा म तपाईँलाई प्रेम गर्छु भन्ने वाक्यांश दोहोऱ्याउने कुरामा सीमित छैन, यो त आत्मिक भलाइ गर्ने कुरा हो, अरूको सेवाको निम्ति आफैलाई अर्पण गर्ने कुरा हो। सायद तपाईँले म प्रेम गर्छु भनेर मुखले दाबी गर्नुहुन्छ होला, तर के जसलाई तपाईँ प्रेम गर्छु भन्दै हुनुहुन्छ उसले पनि त्यस्तै महसुस गरिरहेको छ त। मेरो आई लभ यूको जवाफमा मेरो श्रीमतीले कहिलेकाहीँ यसरी जवाफ दिन्छन्, खोइ कहाँ छ, ठ्याक्कै याकुबले जस्तै, मैले होइन तर याकुबको पत्रको लेखक याकुबले जस्तै, कसैले मसित विश्वास छ भन्छ याकुबले सोच्छन् खोइ कहाँ छ। प्रियहरू, प्रेम बोलीमा होइन व्यवहारमा देखिन्छ। के परमेश्वरले आफ्नो प्रेम व्यवहारमा देखाउनु भएन र? रोमी 5:8 भन्छ, तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। परमेश्वर धर्मी सृष्टिकर्ता हुनुहुन्छ जसले हामीलाई सृष्टि गर्नुभयो, तर हामीले त आफ्नो सृष्टिकर्ताको आफूमाथिको प्रभुत्वलाई इन्कार गर्दै उहाँको विरुद्धमा पाप गऱ्यौँ र यसरी हामी उहाँको हामी सबै उहाँको धर्मी क्रोधमुनि पऱ्यौँ। तर परमेश्वरले हामीलाई हाम्रो पाप अनि उहाँको क्रोध र न्यायबाट उद्धार गर्न येशु ख्रिस्ट पठाउनु भयो। येशु आजभन्दा 2000 पहिले कन्याबाट जन्म लिए यस संसारमा आउनुभयो, स्त्रीबाट जन्मनु भयो, त्यसको अर्थ उहाँ व्यवस्थाको अधीन जन्मनुभयो। अब व्यवस्थाको अधीनमा रही उहाँले सबै व्यवस्था पुरा गर्नुभयो, त्यसको मतलब उहाँले सिद्ध जीवन जिउनुभयो जुन तपाईँ र मैले जिउनुपर्ने थियो। उहाँ हाम्रा पाप लिएर हाम्रो पापको दण्ड भोग्दै क्रुसमा हाम्रो निम्ति मर्नुभयो, उहाँले क्रुसमा परमेश्वरको क्रोधलाई शान्त पार्नुभयो र न्यायलाई पुरा गर्नुभयो, उहाँ गाडिनुभयो अनि तेस्रो दिनमा चिहान र मृत्युमाथि विजयी भई जीवित भई उठ्नुभयो, स्वर्गमा उठाइ लगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ, जसले निरन्तर मानिसहरूको निम्ति आफ्नो मानिसहरूको निम्ति मध्यस्थता गर्नुहुन्छ। यदि तपाईँले यो ख्रिस्टमा भरोसा गर्नुभएको छैन भने तपाईँ अझै पनि परमेश्वरको क्रोध र न्यायमुनि हुनुहुन्छ। त्यसैले म तपाईँलाई आग्रह गर्छु आफ्नो पापबाट पश्चाताप गरी मुक्तिको निम्ति येशू ख्रिस्टमा भरोसा गर्नुहोस् र यही येशू एक दिन उहाँमाथि भरोसा गर्नेहरूलाई लिनलाई र उहाँमाथि भरोसा नगर्नेहरूलाई न्याय गर्नलाई आउनुहुनेछ, जसको प्रतीक्षा हामी गर्दछौँ। चौथा आज्ञा, अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। प्रियहरू, अनन्त जीवन परमेश्वरले येशूमा विश्वास गर्नेहरूलाई दिने लामो आयु भनेर नबुझ्नु होला, होइन होइन, अनन्तका येशू येशू भन्नुहुन्छ, जीवन मने हो, येशू ख्रिस्ट नै अनन्त जीवन हुनुहुन्छ, जससँग येशू हुनुहुन्छ त्यससँग अनन्त जीवन छ। पहिलो युहन्ना 5:11-12 यसरी लेखिएको छ, गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँका पुत्रमा छ, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न त्यससँग जीवन छैन। तपाईँले यसरी नबुझ्नु होला कि हामीले अनन्त जीवन पाएकै छैनौँ, त्यसैले त यहुदाले अनन्त जीवनको निम्ति येशूको कृपाको प्रतीक्षा गर भन्दैछन्, होइन होइन, यहुन्ना 3:16 भन्छ, जसले परमेश्वरले पठाउनु भएको एकमात्र पुत्रमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। हामीले विश्वास गरेका छौँ र आत्माद्वारा पवित्र येशू हामीमा बास गर्नुहुन्छ, हामीले अनन्त जीवन पाइसकेका छौँ, हामीले येशूलाई पाइसकेका छौँ, त्यसो भए हामीले येशूको कृपा पनि पाइसकेका छौँ, किनकि येशूको कृपा बिना हामी अनन्त जीवन पाउन सक्दैनौँ। तर यदि हामीले येशूको कृपा अनि अनन्त जीवन पाइसकेका छौँ भने किन यहुदाले अनन्त जीवनको निम्ति प्रभु येशूको कृपाको प्रतीक्षा गर भन्दैछन् त? प्रियहरू, हाम्रो उद्धारका तीन चरणहरू छन्। हामीले उद्धार पाइसकेका छौँ, हामीले उद्धार पाइरहेका छौँ र हामीले उद्धार पाउनेछौँ। यहुदाले सङ्केत गरेको यो प्रतीक्षा हाम्रो भविष्यको उद्धारको बारेमा हो। यहुदाले हामीलाई अनन्ततालाई दृष्टिकोणमा राखेर जीवन जिउनु भनिरहेका छन्। येशूको आगमनको प्रतीक्षामा जिउने कुरा गरिरहेका छन्। त्यो महान भविष्यतर्फ जहाँ हामी हाम्रो प्रभु येशूको अन्तिम कृपालाई, त्यो महान कृपालाई सम्पूर्ण रूपले अनुभव गर्नेछौँ र अनन्त जीवनको पूर्णतामा आनन्दित हुनेछौँ, जसै हामी हाम्रो पुनरुत्थान भएको महिमित शरीरलाई धारण गर्नेछौँ। अनि हामीले यी कुराहरू किन सम्झिरहनु पर्यो? किनकि हामी चाँडै बिर्सन्छौँ र बाटो बिराउँछौँ, ताकि हामी विश्वासमा दृढ हुँदै पवित्र आत्मामा प्रार्थना गर्दै आफैलाई परमेश्वरको प्रेममा राखेर अनन्त जीवनको निम्ति येशूको कृपाको प्रतीक्षा गर्न सकौँ। अब यति गरेपछि हाम्रो जिम्मेवारी सकिन्छ त? होइन। अब यति गरेपछि हामी अरूलाई पनि त्यसै गर्न सहायता गर्न तयार हुन्छौँ। तपाईँ जतिजनाले प्लेन चढ्नु भएको छ तपाईँलाई थाहा छ कि उडान भन्नुभन्दा पहिला सबैलाई सूचित गरिन्छ कि उडानको क्रममा आपतकालीन अवस्था आइपर्दा पहिला आफ्नो मुखमा अक्सिजनको मास्क लगाउनुहोस्, त्यसपछि आफूसँगको साथीलाई सहायता गर्नुहोस्। हाम्रो वचनको तेस्रो तथा अन्तिम बुदा, अरूलाई दया देखाएर। 22 र 23 पदमा हामी तीन किसिमका मानिसहरू देख्छौँ जसलाई दया देखाउने कुरा यहुदा गरिरहेका छन्। पहिलो, दोधारमा हुनेहरू। जब झुटो शिक्षकहरू चर्चभित्र प्रवेश गर्छन्, तिनीहरूको शिक्षाद्वारा केही मानिसहरू सजिलै दोधारमा पर्न सक्छन्। यो साँचो हो कि त्यो साँचो हो भन्दै उनीहरू दुविधामा पर्छन्। हामी त प्रभुभोज मान्दै आएको, फेरि 81 येशूले निस्तार चाड मान्नुभएको छ, त्यसैले प्रभुभोज होइन निस्तार चाड मान्नुपर्छ भनेर भन्छन्। खोइ के हो के हो? अब यस्तो मानिसलाई हामी कसरी दया देखाउँछौँ? यस्तो अवस्थामा हामी बाइबल खोलेर निस्सार चाड इस्राएलीहरूलाई दिएको चाड हो अनि प्रभुभोज चर्चलाई भनी देखाइदिन्छौँ। निस्सार चाड छाया हो भने प्रभुभोज त्यो छायाको वास्तविक रूप हो भने हामी सम्झाउँछौँ। निस्सार चाड मिश्रको दासत्वबाटको इस्रायलीहरूको छुटकाराको बारेमा हो भने प्रभुभोज पापको दासत्वबाट पापीहरूको छुटकाराको बारेमा हो भने हामी बताइन्छौँ। निस्तार चाड मनाउँदा थुमा बलि गरिन्थ्यो, तर साँचो निस्तारको थुमा येशू ख्रीष्ट हुनुहुन्छ, जो हाम्रो पापको निम्ति क्रुसमा रगत बगाई मर्नुभयो भने हामी बताइदिन्छौँ। न त हामी इस्रायली हौँ, न त हामी मिश्रको दासत्व मानिसौँ, तर हामी सबै पापको दासत्वमा छौँ र हामी कसरी हाम्रो पापबाट मुक्त हुन सक्छौँ? पापको दासत्वबाट मुक्त हुनु हाम्रो सबैभन्दा ठुलो आवश्यकता हो। हाम्रो पापको निम्ति क्रुसमा मर्नुहुने येशूमा भरोसा गरेर हामी हाम्रो पापबाट मुक्त हुन सक्छौँ। अनि हामी उनीहरूलाई सोध्न सक्छौँ, के तपाईँले येशूमा आफ्नो मुक्तिको निम्ति भरोसा गर्नुभएको छ? हामी यसरी दोधारमा हुनेहरूलाई दया देखाउँछौँ। के तपाईँले यसै गरिरहनु भएको छ? दोस्रो, आगोमा हुनेहरू। यहुदाले यहाँ पुरानो करारको अगमवक्ता आमोसको भाषा प्रयोग गर्छन्। आमोस 4:11 यसरी लेखेको छ, मैले तिमीहरूमध्ये कतिजनालाई सदोम र गमोरालाई जस्तै गरी ध्वंस पारिदिए। तिमीहरू जलिरहेको आगोबाट झिकेको अगुल्डो जस्तै थियो, तापनि तिमीहरू मतिर फर्केका छैनौ, परमप्रभु भन्नुहुन्छ। यी मानिसहरू अब दोधारमा होइन तर सम्पूर्ण रूपले झुटो शिक्षाको चङ्गुलमा फँसिसकेका छन्। झुटो शिक्षालाई नै साँचो ठानी उनीहरू विश्वस्त छन्। अब यस्ताहरूलाई दया देखाएर मात्र पुग्दैन, तर बल जफ्तीसँग तानेर नै निकाल्नुपर्ने हुन्छ। अनि त्यो काम हामी कसरी गर्छौँ? हामी तिनीहरूको झुटो विचारधारालाई प्रकट गरिदिन्छौँ, अनि त्यो केवल परमेश्वरको वचनको सत्यताद्वारा मात्र सम्भव छ। येशू आफैले हाम्रो निम्ति यो नमुना तयार गर्नुभएको छ। उहाँले कसरी शास्त्रीहरू र फरिसीहरूको शिक्षाबारे चेतावनी दिनुभयो, तर उनीहरूलाई नै फेरि विनम्रताका साथ, धैर्यताका साथ सुसमाचार सुनाउनु भयो। हामीले पनि त्यसै गर्नुपर्छ। तेस्रो व्यक्ति, कसै कसैलाई दया देखाउँदा होसियार गर। यी कसै कसैहरू को हुन्? अनि यी कसै कसैलाई दया देखाउँदा किन होसियारी गर्नुपर्ने? अङ्ग्रेजीमा सो मर्सी विथ फेथ विथ फियर भनेको छ. त्यसको अनुवाद डरका साथ दया देखाऊ भन्ने हुन्छ. तर किन डराउने, होसियार हुने अथवा सचेत हुने? किनकि हामीले दया देखाएको माथिका दोधारमा हुनेहरू र आगोमा हुनेहरू यो कसै कसैको कारण त्यहाँ छन्. किनकि यिनीहरू झुटा शिक्षकहरू हुन् जोहरू एकदमै प्रतिबद्ध भएर झुटो शिक्षामा लागिपरेका छन्. हुनसक्छ यिनीहरू झुटो शिक्षा सुरु गर्नेहरू हुन् र झुटो शिक्षकहरू पनि शिक्षकहरूको पनि शिक्षक हुन्. यहुदाले त्यतिकै होसियार गर अथवा सचेत हो अथवा डराउ भनिरहेका छैन. हामी सचेत हुनैपर्छ, हामी होसियार हुनैपर्छ, किनकि हामी पनि सजिलै तिनीहरूको झुटद्वारा कलङ्कित प्रदूषित अथवा प्रभावित हुन सक्छौँ. यिनीहरू पहिलेबाटै दण्डका भागीदारहरू हुन्, त्यसैले हामीले यिनीहरूलाई सुसमाचार सुनाउनु व्यर्थ छ भन्ने छनौट हामीसँग छैन. यदि त्यस्तो हुन्थ्यो भने हामीले होसियारी अपनाउनु पर्ने नै थिएन. येशु ख्रीष्टले मत्ती 10 अध्यायको 16 पदमा यसरी होसियारी गराउनुहुन्छ, हेर म तिमीहरूलाई बुवासाहरूको बिचमा भेडाहरू चाहिँ पठाइरहेछु, यसकारण तिमीहरू सर्प झैँ चनाको र ढुकुर झैँ निर्दोष हो. यसको अर्थ त्यहाँ खतरा छ. यहुदाले यहाँ होसियारी अपनाउने कुरालाई उदाहरणमा प्रस्तुत गरेका छन्. नि भन्छन् पापमय स्वभावद्वारा अपवित्र भएका वस्त्र समेत घृणा गर. पुरानो करारमा अशुद्ध व्यक्तिले छोएको हरेक कुरा अशुद्ध हुन्थ्यो र अशुद्ध व्यक्तिद्वारा अशुद्ध भएको कुराहरू छुने पनि व्यक्ति पनि अशुद्ध हुन्थे. अशुद्ध व्यक्तिले छुँदा मात्र होइन तर अशुद्ध व्यक्तिले छोएको कुराहरूले छुँदा पनि अशुद्ध हुन्थ्यो. यहुदाले यहाँ त्यही कुरालाई सम्झाउँदैछन्. होसियारी हुनुपर्ने झुटा शिक्षकसँग मात्र होइन तर झुटा शिक्षकद्वारा बङ्ग्याएको सानो तिनो झुटसँग पनि हो. प्रियहरू, हामीले यी कुराहरूबाट आफैलाई निष्कलङ्क राख्नैपर्छ, किनकि परमेश्वरले हामीलाई त्यसैको निम्ति चुन्नुभएको हो. पावलले एफिसी 1 अध्यायको 4 पदमा हाम्रो चुनावको उद्देश्यलाई यसरी सम्झाउँछन्, उहाँको सामुन्ने निष्कलङ्क पवित्र र निष्कलङ्क हो भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो. प्रिय चर्च, परमेश्वरले तपाईँलाई जुन उद्देश्यको निम्ति चुन्नुभयो के तपाईँ त्यही उद्देश्यको निम्ति जिरहनु भएको छ? के तपाईँको निम्ति पवित्रताले अर्थ राख्छ? हामी निष्कर्षमा यो भन्न सक्छौँ, एक क्रिस्चियन चर्च समुदायमा सुरक्षित रहन्छ, जहाँ उसले जवाफदेहिताको सम्बन्धहरू निर्माण गर्छ, जहाँ उसले चर्चका अरू सदस्यहरूसँग एक अर्काको गोठालो गर्नेछौँ भनी करार बाँधेको हुन्छ, जहाँ निरन्तर उसको आत्मिक जीवनको ख्याल राखिन्छ, जहाँ निरन्तर उसलाई परमेश्वरको वचनबाट तालिम दिइन्छ ताकि ऊ निर्माण होस् र सेवाको कामको निम्ति सुसज्जित होस्, जहाँ निरन्तर उसलाई चेलापनमा हुर्काइन्छ, जहाँ निरन्तर उसले सुसमाचार सुन्छ, सँगै बाइबल अध्ययन गर्छ, निरन्तर प्रार्थना गर्छ र वचनप्रति आज्ञाकारी भई जीवन बिताउँछ अनि अरूहरूलाई पनि त्यसै गर्न सहायता गर्छ. प्रियहरू, क्रिस्चियन जीवन चर्चसँग जोडिएको जीवन हो अनि चर्चबाट टाढा आउँदा हामी खतरामा हुन्छौँ. त्यसैले तपाईँ अनि म एक क्रिस्चियनको रूपमा सुरक्षित रहन चर्चमा रहनुपर्छ. के तपाईँले चर्चलाई प्राथमिकतामा राख्नुभएको छ? कतै चर्च तपाईँको छनौट नहुँदाको छनौट मात्र त होइन? आउनुहोस् प्रार्थना गरौँ.